اللہ سبحانہ تعالیٰ نے اس کلام میں اصحاب الیمین سے پہلے سابقون الاولون کے حالات بتائے، اب آگے ہم دیکھیں گے اصحاب الیمین، ان کا کیا معاملہ ہے. اور قرآن کا یہی حسن ہے کہ مختلف چیزیں دکھا کر انسان کے دل میں شوق ابھارتا ہے. تو آئے 27 سے اب دوسرا تذکرہ. یہاں آپ چھوٹا سا ایک جملہ لکھ لیجئے کہ ابھی تک وی آئی پی لانچ والوں کا پروٹوکول دیکھا، اور خوبصورت مسندوں پہ بیٹھے ہوئے، تکیے لگائے ہوئے، سرور مودونہ پہ بیٹھے ہوئے، اور جن کے آگے پھل پیش کیے جا رہے ہیں، اور پرندوں کے گوشت بھی ہیں، اور جوان ینگ بچے خوبصورت طریقے سے پیش کر رہے ہیں. اب ذرا سا لیول لو ہوگا، فیل کریں گے آپ خود بھی. دیکھیے، واصحاب الیمین ما اصحاب الیمین، اور دائیں ہاتھ والے اور دائیں بازو والوں کی خوش نصیبی کا کیا کہنا. فی صدر محدود، وہ بے خار یعنی بغیر کانٹوں کی بیریوں میں، اور وطلح مندود، اور تہ بتہ چڑے ہوئے کیلوں، وظل ممدود، اور دور تک پھیلی ہوئی چھاؤں، وماء مسکوب، اور ہر دم رما پانی یعنی وہ پانی جو بہتا ہی جا رہا ہے، وفاکہت کثیرت لا مقطوعت ولا ممنوع، اور بے روک ٹوک ملنے والے بکثرت پھلوں میں ہوں گے. اور یہ سب کہاں ہوگا؟ وفرش مرفوع، اور اونچی نشست گاہوں میں ہوں گے. یعنی اصحاب الیمین کا پروٹوکول کیا ہے؟ دائیں ہاتھ والے، فی صدر محدود، بے خار بیریوں، بیری جس کو انگلش میں بیریز کہتے ہیں، بلو بیری، ریڈ بیری، آپ جانتے ہیں کہ اس کے پھل کے ساتھ کانٹے بہت ہوتے ہیں. تو عرب لوگوں کے لیے یہ بات بڑی عجیب تھی کہ بیریاں بھی ہوں اور اس میں کانٹے بھی نہ ہوں، کیونکہ بیر بہت مہنگا پھل ہے، لیکن کانٹوں کی وجہ سے اس کو کوئی اٹھا نہیں سکتا، لے نہیں سکتا. تو اللہ سبحانہ تعالیٰ نے یہاں تذکرہ کیا کہ وہاں ہوں گی تو یہ بیریاں، لیکن اس کے ساتھ کانٹے نہیں، یعنی آسانی سے مل جائیں گے. اور اتنا لذیذ اور خوشبودار اور میٹھا پھل، ایک دفعہ اگر آپ اس کو کھا لیں تو اس کے بعد دل نہیں چاہتا کہ اس کو چھوڑیں. اور لا مقطوعتیں ولا ممنوع سے مراد موسمی پھل نہیں ہے. آج سے کچھ سال پہلے تک ہمیں آم صرف گرمیوں میں ہی دکھتا تھا، اور اورنج صرف سردیوں میں دکھتا تھا. یہ تو کولڈ سٹوریج والوں کی مہربانی ہے کہ آپ کو سارا سال پھل ہر جگہ ملتا ہے. وہاں مراد یہ کہ موسم نہیں ہوگا، کہ موسم گزر گیا تو ملیں گا نہیں، یا اس کی پیداوار ختم ہو گئی، سارے پھل توڑ لیے گئے، اب جاتے ہیں تو درخت میں کچھ بھی نہیں ہے. یعنی جب جہاں جتنا چاہیں گے اتنا ملے گا، لگاتار ان اینڈنگ سپلائی، کاؤنٹ لیس قسم کی پروڈکشن ہوگی، اور کوئی رکاوٹ نہیں، کسی قسم کا کانٹا، کسی قسم کی بیچ میں کوئی چیز نہیں ہوگی، توڑنے میں کوئی مشکل نہیں ہوگی. اور آپ دیکھیے کہ جب کھانے کی بات آئی تو آپ دیکھیے کہ کیلا کس کو نہیں پسند. آج سے کیلے سے پیار کرنا سیکھے، کیونکہ قرآن میں لفظ ہے تلحن. اور دنیا میں بھی کیلا ویسے کیا چیز ہے، اکیلا کیلا ہی کافی ہے. پیاس لگی ہو تو کیلا کھا لیں تو گلا نرم ہو جاتا ہے، بھوک لگی ہو تو کیلا کھا لیں تو مطمئن، کور ساتھ ہے، چھری کی ضرورت نہیں. سب سے آسان پھل مجھے لگتا ہے جو سفر میں یا آؤٹ سائڈ بیٹھ کے کھانے میں لگتا ہے، وہ کیلا ہے. دھونے کی ضرورت نہیں، کوئی بھی چیز پھل ہے اگر دھوئے نہ تو ذرا سا دل میں بو جاتا ہے، کیلے کو دھونے کی ضرورت نہیں. پھر آپ دیکھیے، آپ بوڑھے ہیں دانت نہیں ہیں، کیلا کھائیے. آپ بچے ہیں، آپ کے منہ میں دانت نہیں، کیلا کھائیے. ہضم نہیں ہوتا، کیلا کھائیے، بلکہ کیلا ہضم کرتا ہے. اور کیلے کے فوائد اگر آپ پڑھنے لگ جائیں تو آپ سب کیلوں سے محبت کریں. کیسے اللہ ان کو گچھوں پہ ٹانگ کے آپ کے لیے رکھتا ہے. اور من دودھ تہ بت ہے. دنیا میں آپ دیکھیے، فروٹ ایک اپنی جگہ ہے، فروٹ کی سرونگ بڑی ڈفرینٹ ہوتی ہے. بعض لوگ اتنا خوبصورت کر کے پیش کرتے ہیں کہ دل نہ بھی چاہے تو انسان پکڑ لے. یہاں مجھے جو جنت کی ساری صفات پڑھتے ہوئے فیلنگ آ رہی ہے نا، سلیقہ. عورت کی بہت بڑی خوبی سلیقہ ہے. بعض لوگ کھانا بہت اچھا بناتے ہیں، پیش اچھا نہیں کرتے. بس پیش اچھا کر لیں تو درمیان میں فضول باتیں کرتے رہتے ہیں، جسے مہمان کا موڈ ہی بگڑ جائے، بہت بولنے لگ جاتے ہیں، تعریفیں کر رہے ہیں، کبھی اپنی تھکن کی باتیں کر رہے ہوتے ہیں. ہر لحاظ سے جنت ایسے لگتا ہے کہ انسان کے لیے سجی ہوئی ہے. خوبصورتی بھی ہے، نفاست بھی ہے، نزاکت بھی ہے، اور ذل ممدود. اب آپ کے یہ کون سی بڑی بات ہے، ذل سائے کو کہتے ہیں ممدود، مفعول، پھیلا ہوا دور تک، مدل ارتھ کی بات آتی ہے. مراد یہ کہ عرب جہاں دھوپ اتنی ہوتی تھی میلوں دور تک سایہ نہیں ہوتا تھا، صحراؤں میں سفر کرنے والوں کے لیے یہ لفظ بہت پروٹوکول تھا. وہ سایہ ہوگا پھیلا ہوا. مائن مسکوب بہتا پانی کیا، اس لیے کہ عربوں کے پاس کوئی دریا نہیں، کوئی سمندر نہیں. اور یاد رکھیے قرآن پاک میں جتنی بھی نعمتوں کا تذکرہ ہے نا، اس میں ایک چیز آپ اکثر پڑھتے ہیں، جنات تجری من تحتها الانہار، وہ جنتیں جن کے نیچے نہریں بہتی ہوں گی. اب یہ سارا کچھ کیا ہے بھلا، کیوں ہے؟ اس لیے کہ عربوں کو اگر آپ یہ کہہ دینا کہ جنت میں ایک نہر ہے پانی کی، تو ان کے لیے ایسے ہی ہے جیسے آج آپ اپنے بچوں سے کہیں کہ چاکلیٹ کی نہر ہے اور آئس کریم کے درخت ہیں. ان کے لیے ایک بہت انیوژل سی چیز تھی کہ واہ جنت میں اتنی خوبصورتی ہوگی. اللہ تعالیٰ کہتے ہیں ہاں وہاں سب ہوگا، وفاکہت کثیرہ، پھل بہت سے، لا مقطوعت ولا ممنوع، اور فروش مرفوع. کیوں کہا گیا؟ آج بھی آپ کو تھا کہ عرب نیچے بیٹھتے ہیں، عربوں کی نشستیں نیچے بیٹھنے کی، ان کے تو بہت پروٹوکول ہے کسی کو اوپر بٹھایا جائے. اب تو وقت کے ساتھ بدل گئے نا فرنیچر. وہ آپ کبھی کسی عرب کے گھر جا کر دیکھیں، اوپر ہونے کی کوئی چیز ہی نہیں ہوتی، کارپیٹ ہے فلی اور ساتھ ایسے گاؤ تکیے چاروں طرف لگے ہوئے، اس پہ بیٹھتے ہیں، ادھر ہی سوتے ہیں. یہ تو آج کی باتیں، ورنہ لوگوں کے لیے بستر پہ یا بیڈ پہ یا کاؤچ یا صوفے پہ بیٹھنا ایک بہت بڑی چیز تھی. اللہ کہتے ہیں جنت میں ایسے فرش ہوں گے جو اونچے ہیں، یعنی وہاں سے شاید آئیڈیا لے کر پھر لوگوں نے اتنے کو سٹیپس کے جس پہ آپ آرام سے بیٹھ جاتے ہیں، صوفہ ہے، بیڈ ہے، وہ بنا دیے. اور پھر اس کے بعد دیکھیے جو بیویوں کی بات ہے، ان انشا نہ ہن انشان فجال نہ ہن ابکارا، ان کی بیویوں کو ہم خاص طور پر نئے سرے سے پیدا کر دیں گے اور ان کو باقیرہ بنا دیں گے. اب جب سب کچھ ہو، کھانے پینے کی چیزیں، لیکن ساتھ نہ ہو کوئی، اکیلا بندہ کیا اچھا لگے گا. تو فطری سی بات ہے، انسان جب کسی بہت اچھی جگہ پہ جاتا ہے نا، تو اس کو اپنی بیوی کی یاد آتی ہے، کیونکہ دل چاہتا ہے کہ میرے ساتھ کوئی ہو. آپ دیکھیے، آپ دنیا کے کسی بھی حصے میں پہنچ جائیں، آپ اکیلے ہوں آپ انجوائے نہیں کرتے. اور مجھے سفر کے دوران بڑی حیرت ہوتی ہے، جیسے ابھی اس دفعہ بھی ہم جب مرحلہ جرمنی سے ادھر آ رہے تھے یا کہیں بھی تھے، مرحلہ فرانس سے یو کے کا سفر تھا، تو ساتھ ایک ویٹنگ میں ایک سسٹر بیٹھی ہوئی تھی. تو تھوڑی سی بات کے بعد میں نے پوچھا آپ کیسے، پھر ہم پوچھتے ہیں کدھر سے آئے کدھر جائے، جیسے وہ بھی پوچھیں گے. تو کہتی جسٹ آئی کیم ٹوڈے، میں آج آئی ہوں تو واپس جا رہی ہوں، ایم ٹو ٹائرڈ. اور ٹرین بھی انہوں نے ایک گھنٹہ کینسل کر کے اگلی پہ دیا سب کو ہمیں. میں نے کہا آپ کیوں آئیں، کیسے آئیں؟ کہتی جسٹ ٹکٹ سستی تھی، سستی ڈیل تھی، تو میں نے سوچا چلے صبح گھوموں گی پھروں گی تو واپس رات کو آ جاؤں گی، بٹ اب میں ٹائرڈ ہوں اور میں صبح سے نکلی ہوئی ہوں. اور اب تو میں اس کی ساری باتوں کے پاس سوچ رہی تھی، اکیلی اس کو کیا مزہ آیا ہوگا لندن گھوم کے، کھڑے ہیں نہ کوئی لینے آیا. دیکھیں نا، ایک انتظار ہوتا ہے کہیں جائیں گے تو ہوسٹ ہے وہ آپ کو لینے آ رہا ہے، یہ مزہ تو بہت خوبصورت مزہ ہوتا ہے. اسی کے لیے تو لوگ اتنی دور دور جاتے ہیں کہ کوئی بلا رہا ہے تو آ رہے ہیں. پھر آپ دیکھیے وہاں جائے گی، یہ خود نہ اس کو کوئی سواری لینے آئے گی، نہ اس کے ساتھ کوئی ہے جس سے باتیں کرے. پھر یہ گھومے گی، پھرے گی، شاپنگ کرے، کیا اس کو مزہ آیا؟ تو مجھے اکثر حیرت ہوتی ہے ان سسٹرز پہ. اور نان مسلم کلچر میں میں دیکھا اٹس اوکے، یعنی اکیلی لڑکیاں سفر کر رہی ہوتی ہیں اکثر ٹریولنگ میں، اکیلی لڑکی کیا ادھر سے ادھر گئے تھے، گھومنے گئے، کھانے گئے. لیکن فطرتاً انسان کو ساتھ چاہیے ہوتا ہے. تو اللہ تعالیٰ جنت میں جنتیوں کو عورتیں بھی دے گا، اور کیسی اوروبن اتروابا، ہم عمر، شوہروں سے محبت کرنے والیاں. عورب کس کو کہتے ہیں؟ عورت وہ جو اپنے شوہر سے پیار کرے. کسی بھی مرد کی بہت بڑی خوش قسمتی ہے کہ اس عورت کے دل میں اللہ تعالیٰ اس کے شوہر کی محبت ڈال دے. اور اترابا ترب، ہم عمر، یعنی ایسی عورتیں جو ایج ڈفرنس نہیں ہوگا. اور یہ سارا کس کے لیے؟ لیے اصحاب الیمین، دائیں ہاتھ والوں کے لیے. تو تھوڑی سی جنت کی عورتوں کی بھی بات کر لیتے ہیں. آپ دیکھیے کہ دنیا کی وہ عورتیں جو نیک تھیں، جو اپنے ایمان اور عمل صالح کی بنیاد پر جنت میں جائیں گی، اللہ تعالیٰ ان کو جنت میں نیا بنائیں گے. چلے آپ سارے خوش ہو جائیں، یعنی آپ کی یہ شکل، یہ صورت، یہ قد کاٹ جنت میں اس سے مختلف ہوگا. سب سے پہلی بات ہے کہ جوان بنا دے گا. خواہ کتنی بوڑھی ہو کے مری ہو، جب وہاں پیدا کی جائے گی تو جوان ہوگی. دوسری بات ہے، دنیا میں شکلیں اللہ نے بنائی ہیں، ہم سب کی جیسی ہیں اللہ نے بنائی ہیں نا، لیکن جنت کی عورت انتہا سے زیادہ خوبصورت ہوگی. دنیا میں اس کا رنگ کالا ہو، گورا ہو، چہرے پہ دانے ہوں، داغ ہوں، بال ہوں، وہاں انتہائی خوبصورت ہوگی. फिर तीसरी बात देखिए कि दुनिया में जब एक औरत बीवी बनती है तो पहले वो कुंवारी होती है, फिर शादीशुदा औरत फर्क हो जाती है, हर बच्चे के साथ औरत का फिगर खराब है, जिस्म में तब्दीलियां आ जाती हैं, वक्त के साथ वो हुसन, वो जवानी, वो जिस्म के अंदर जो नज़ाकत नहीं रहती, लेकिन अल्लाह जन्नत की औरत को, चाहे वो शादीशुदा होके बच्चों की माँ होके मरी है, उसको बाकिरा बना देगा, वर्जिन, अनटच गर्ल होगी, और बिल्कुल उनके शौहरों के साथ अल्लाह ताला उनको जब मिलाएगा, और वही बात जो हदीस में आती है कि जो नेक शौहर होंगे उनको वही बीवियां भी मिल जाएंगी और बीवियों को शौहर मिल जाएंगे, किसी का शौहर नहीं जन्नत में गया उसके दिल में उसकी तड़प ही नहीं रहेगी, अल्लाह वहां से दे देगा। फिर इसी तरह से आप देखिए कि दूसरी सूरत भी यह है कि अगर बीवी उधर चली गई तो उसकी जगह दूसरी मिलेगी, लेकिन ये जो बूढ़ी वाली कैफियत है वो आपने एक हदीस सुनी होगी, एक औरत नबी सल्लम के पास आई, तिर्मिजी की यह रिवायत है, कहने लगी अल्लाह के नबी मेरे हक में दुआ करें कि अल्लाह मुझे जन्नत दे दे। आपने कहा जन्नत में कोई बुढ़िया नहीं जाएगी, तो वो रोती हुई वापस चली गई। आपने कहा कोई इसे बता दे कि वो बुढ़ापे की हालत में जन्नत में दाखिल नहीं होगी, बल्कि अल्लाह उसको नए सिरे से जवान करके और बाकिरा बना देंगे। अब आप सोचिए बूढ़े ही नहीं है दुनिया में, आप देखिए अगर किसी को लगे आप कभी बूढ़े नहीं होंगे, किसी बूढ़े को जरा कह के देखे आप, बड़ी यंग लग रही हैं, लड़कियों औरतों की राल टपकती है, हाय मैं यंग लग रही हूँ। बाज़ औरतों को अपनी यंग होती हुई बच्चियाँ इसलिए नहीं अच्छी लगती कि वो साथ होती हैं तो लोगों को उनकी उम्र का पता चल जाता है, अकेली हो तो बड़ी खुश है, कोई कुछ कोई कुछ, लेकिन वहां जन्नत की औरतें खूबसूरत भी होंगी बाकिरा भी होंगी। इसी आयत की तफसीर में एक सहाबी कहते हैं मैंने अल्लाह के नबी को कहते हुए सुना, आपने फरमाया कि इससे मुराद दुनिया की औरतें हैं, ख्वा वो बाकिरा मरी हों या शादीशुदा हों, अल्लाह उनको वहां नए सिरे से पैदा करेगा। इसी तरह तबरानी में उम्मे सलमा की एक तवील रिवायत है कि जब अल्लाह के नबी सल्लम से पूछा गया कि ये औरतों की क्या खूबियाँ हैं, तो आपने फरमाया ये वो औरतें हैं जो दुनिया की जिंदगी में मरी, बूढ़ी, फूंस, आंखों में चिप्पड़ आए हुए, यानी जैसे वो थोड़ी सी झुरियाँ सी आ जाती हैं, सर के बाल सफेद बेशक हुए, पर अल्लाह उनको वहां नए सिरे से पैदा कर देगा। तो उम्मे सलमा ने कहा अल्लाह के नबी अगर किसी औरत के दुनिया में एक से शायद शौहर रह चुके हो, और अरब कल्चर में ये कोई मायूब बात नहीं थी, यानी एक भी था फौत हो गया फिर दूसरी जगह शादी हो गई वही और वो सब जन्नत में भी चले गए, तो वो औरत किसको मिलेगी? अब आप देखिए कि ये अब सवाल थोड़ा सा क्रिटिकल है ना, तो उस पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इसको इख्तियार दिया जाएगा, वो जिसे चाहे चुन ले, वो इस शख्स को चुनेगी जो इनमें से सबसे ज्यादा अच्छे अखलाक वाला होगा। वो अल्लाह ताला से अर्ज करेगी ए रब, अब आप देखिए ये सब होगा तो तभी इधर बयान किया गया ना, कह गया रब इसका बर्ताव मेरे साथ सबसे अच्छा था, बस मुझे इसी की बीवी बना दे। ये नहीं कहा जाएगा कि ये बड़ा नमाजी था, ये तहज्जुद गुजार था, अखलाक की अहमियत देखिए, बाज़ लोग दीनदार होते हैं पर बद अखलाक होते हैं, बीवी से सख्त बात करते हैं, हाथ उठा देते हैं, तो ये दीन नहीं है, हमारे नबी ने कभी किसी औरत पे हाथ नहीं उठाया। खैर उसके बाद अल्लाह के नबी कहते हैं उम्मे सलमा हुस्न अखलाक दुनिया और आखरत की सारी भलाइयाँ लूट के ले गया। अखलाक अच्छा कीजिए, स्माइली रहा करें, लोगों से फ्रेंडली रहें, लोगों को अपने से अच्छा समझें, अंदर बड़ाई होती है ना तो हमारे टोन भी चेंज हो जाती है, और इसी तरह कुछ और। फिर इसी तरह आप देखिए जो लफ्ज़ है ना औरूबा, तो औरत खूबसूरत, तरहदार, वजादार, खुशतवार, खुश गुफ्तार, अच्छा बोलने वाली, और वो औरत जिसमें जज्बात ज्यादा हो, निस्वानी जज्बात, शोहर को दिल से चाहने वाली, जिस्मानी उभार की तरफ भी इशारा है कि उसका जिस्म में औरत की खूबियों वाले यानी फिगर उसका अच्छा होगा। अब अल्लाह जानता है इससे क्या होगा, लेकिन याद रखिए कि दुनिया में अगर हर चीज ना भी मिले तो वहां जरूर मिलेगी। और रह गई बात कि अपने शोहरों की हम उम्र, तो इससे क्या मुराद है, आप देखिए कि दुनिया में बाज दफा लाइक माइंडेड लोग नहीं होते, शादियां हो जाती हैं, बाज दफा उम्र का बहुत फर्क होता है, बाज दफा सब कुछ ठीक होता है, शादी के बाद पता चलता है कि वो बात नहीं बनी जो सोची थी। कोई बात नहीं, अगर नेकी है ना ले लीजिए, हदीस सुन ले, अल्लाह के नबी ने फरमाया कि अहले जन्नत जब जन्नत में दाखिल होंगे तो इनके जिस्म बालों से साफ होंगे, चलिए वैक्स कराने की मुश्किल नहीं होगी, वहां मसें भीग रही होंगी, मसें यानी वो जो एक नई नई जवानी आ रही होती है ना वैसे होगी, मगर दाढ़ी ना निकली होगी, यानी मर्दों की दाढ़ी कोई नहीं होगी, गोरे चिट्टे होंगे, घुटे हुए बदन वाले होंगे, यानी मजबूत होंगे, ये नहीं कि मरियल से, कमजोर से, ढीले ढाले मर्द होंगे, स्ट्रांग जिस्म वाले होंगे, और आंखों में सुरमा लगा होगा, सुरमगी आंखें होंगी, और सबकी उम्रें 33 साल की होंगी। मर्द की जवानी का सबसे पीक दौर 30 से 40 के बिटवीन है, उससे पहले वालों को अकली कोई नहीं होती इतनी है, और उसके बाद वालों में हिम्मत नहीं होती। तो ये वो दौर है जिसमें एक इंसान इंजॉय करता है। अब हमारे यहाँ कहते हैं वो 30 साल, और जन्नती औरत की भी उम्र 30 के करीब होगी, ये भी बात है। हमारे यहाँ 30 साल कहते हैं हाय अब तो उम्र गुजर गई शादी की। हालांकि आप अपने ऊपर लेकर सोचे, बाज दफा बहुत छोटी उम्र में भी शादियां होती हैं, समझ ही नहीं होती। मैंने अक्सर सिस्टर से कहा शादी हुई समझ ही नहीं आई, अगले साल बच्चा भी आ गया, फिर सास भी आ गई, फिर नंद भी आ गई, 10 साल तो रोलों में ही गुजर गए। फिर जरा से कॉन्स्टेबल हुए, जरा बच्चे बड़े हुए, अलग घर में गए, फिर इंजॉय किया अपनी जिंदगी को। तो ये जो 30 से 33 और 35 की एज है ना, ये बहुत आप अपने लिए गुजारने वाली एज होती है। इससे पहले बंदे को ज्यादा समझ नहीं होती, और इसके बाद अमूमन तफक्कुरात लग जाते हैं। तो बहरहाल बहुत सारी रवायतें हैं, इसमें यह हदीसें मिलती हैं, लेकिन ये याद रखिएगा कि जन्नत में ये सारा कुछ होगा, ये अल्लाह की नेमतें हैं, और आपका मेरा थोड़ा सा सब्र हमें इन सारी नेमतों पे माइल कर सकता है। अब यहाँ ये जो बात करके हमने दो मुख्तलिफ किरदार देखे हैं ना, थोड़ा सा चेकलिस्ट को देख लीजिए ताकि फिर आपको मजीद शरह सदर हो जाए। पेज 70, मैं क्या करूँ, यानी हमने साबिकून अलवलून का पढ़ा, असाबुल यमीन का पढ़ा, अब करूँ क्या? पहली बात है खुश नसीब लोगों में शामिल होने के लिए खुश नसीबी की तरफ ले जाने वाले काम करने हैं, काम करने हैं। दुआएं भी करें, दुआएं लें, दुआएं दें, दुआएं करें, बट काम करना ना छोड़ें। दूसरा काम खुश नसीबी की दुआएं करनी है, तो दुआ क्या करें कि अल्लाह हमें असहाबुल यमीन की बजाय साबिकूनल अव्वलून में शामिल कर दे। फिर उसके बाद चेकलिस्ट के आज 7 पॉइंट्स हैं, क्या मेरे दिल को यकीन है? नंबर 1, क्यामत तहोबाला कर देने वाली आफत होगी, क्यामत आएगी तो जमीन यकबारगी हिला डाली जाएगी, क्यामत आएगी तो पहाड़ रेजा रेजा कर दिए जाएंगे, इस रोज इंसान 3 गिरोहों में तकसीम हो जाएंगे, अल्लाह ताला के रास्ते में आगे बढ़ने वाले ही इस रोज मुकर्रब लोग होंगे, मुकर्रब लोग नेमत भरी जन्नतों में रहेंगे, मुकर्रब लोग मुरस्सा यानी जड़ाओ सोने चांदी मोतियों वाले तख्तों पर तकिए लगाए हुए होंगे। आप देखिए कि आज हो सकता है कोई इन बातों को सुन के छोड़ें, ये तो एक मिथ है, ये नहीं होने वाला, लेकिन ये होगा, ये होके रहेगा। मुझे आपको इसके लिए कोशिश करनी है, और अल्लाह ताला से दुआ करते हैं कि हमें ऐसा बना दे। अकेले में बैठकर खुद से पूछे, क्या वाकई मैं जो वो जिंदगी गुजार रही हूँ उसका अंजाम मुझे बेहतरीन की तरफ लेके जा रहा है या बेहतर की तरफ? अल्लाह ताला अमल की तौफीक दे। यहाँ पे ये सबक पूरा हुआ। सुब्हानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक।